अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा लक्ष्मी पौडेलको तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रम अतिथि देवो भवमा हामी कुनै एकजना अतिथिसँग उहाँको जीवनको अन्तरङ्ग कुराकानी गर्छौँ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ वरिष्ठ साहित्यकार, गीतकार, 81 वर्षीय प्रेम विनोद नन्दन। तनहुमा जन्मेर लमजुङ हुँदै चितवन आउनुभएका नन्दनका अधिकांश सृजना प्रगतिवादी धारका छन्। उहाँसँग भेट्न हामी नारायणगढको मेन रोडमा रहेको उहाँकै निवासमा पुगेका थियौँ। हामी पुग्दा उहाँका हात र आँखा सृजनामै व्यस्त थिए। उमेरको प्रवाह नगरी रचनामा व्यस्त उहाँलाई मैले अझै लेख्न जाँगर आउँछ भनेर सोधेकी छु।
बाँकी नै त्यही रह्यो नि त, अब सामाजिक साहित्यिक भेटघाट यताउति गर्न नसकेपछि
लेख्ने काम चाहिँ कहिलेदेखि सुरु गर्नुभयो?
2009 सालबाट सुरु गरेको हो र पहिलो किताब चाहिँ नि 2011 सालमा निकालेको। म लमजुङ बस्थेँ त्यति बेला, सङ्गति पनि अलिकति साहित्यिक अध्ययन भएको साथीसितको सङ्गत पनि भयो र त्यस सिलसिलामा मैले केही साहित्यिक कृतिहरू पढ्नुपर्छ भन्ने सुझाव सल्लाह अनि बाल्यकालदेखि नै नाच्ने गाउने बानी थियो। त्यस सिलसिलामा राम्रा किताबहरू पढ्नुपर्छ भन्ने साथीहरूबाट सल्लाह भएर र गाउँदा गाउँदै लेख्नु पनि, उबेलामा नेपाली गीत भन्ने नि सुन्न पाइन्नथ्यो। अल इन्डिया रेडियो दिल्लीबाट नेपाली कार्यक्रम, त्यो कार्यक्रमबाट मित्रसेन बराल, धर्मराज थापाका सुरुका गीतहरू त्यहाँबाट बज्दाखेरि ओहो, हाम्रो भाषामा पनि गीत रेकर्ड हुँदो रहेछ, रेडियोबाट आउँदो रहेछ भन्ने कुरा भयो है। 2007 सालतिरै रेडियो नेपालको स्थापना भयो, यताबाट पनि केही गीत सुन्न पाइयो भनौँ। त्यस हुनाले सुन्दा सुन्दै पढ्दा पढ्दै गीत लेख्ने अभ्यासतिरै लागिएको हुनाले त्यो पहिलो किताब चाहिँ नि गीतहरू लेखिए केही त्यो उमेरमा एउटा जुन खुल्ला वातावरण बोल्न पाइने लेख्न पाइने बेला भएकोले र सङ्गत पनि त्यस्तै किसिमको राजनीतिक आस्था भएका साथीहरू बिचको सङ्गतले गर्दा ती गीतहरू लेखिए, यो छाप्नु पर्यो भन्ने कुरा भयो। तर किताब छाप्नलाई काठमाडौँ बाहेक कि काशी बाहेक अन्त थिएन, न प्रेस न कागज न केही। मसँग पैसा छैन भन्दा पनि साथीहरूले 50-50 रुपियाँ उठाएर मलाई किताब छाप्न पुग्ने पैसा दिनुभयो र त्यो पैसा लिएर काठमाडौँ गएर छाप्न भनेर पशुपति प्रेसमा गए। तर प्रेसले सिधै छाप्दैन रहेछ, त्यहाँ एउटा अफिस थियो सेन्सर बोर्ड जस्तै, कुनै पनि किताबहरू छाप्नु छ भने त्यहाँबाट स्वीकृत नभएसम्म प्रेसले छाप्न नपुग्ने र त्यो हुनाले मैले त्यो लिएर त्यहाँ त गए। जाँदाखेरि उनीहरूले यो अहिलेको व्यवस्था विरोधी भावना भएका रचना भएको हुनाले यो हामीले स्वीकृत दिन सक्दैनौँ भनेर फिर्ता आयो, छापिदिएनन्।
पहिला लेख्दाखेरिको कविता हामी यतिखेर सुन्न सक्छौँ अथवा
गीत? अब त्यो त्यही जुन मैले 11 सालमा छापिया पुस्तकको नाम पनि झोटाएर अनि लेखाइ पनि त्यो लोक छन्दमा हक माग्दा राखेमा तगारो हान्नुपर्छ क्रान्तिको झोटाएर जस्ता त्यो गीत नै त्यो। अर्थात् त्यति बेला के कस्तो किसिमको ममा चेतना भनौँ या मैले जानकारी जे पाएँ, 7 सालमा जुन दिल्ली सम्झौता भयो त्यो चाहिँ नि जनतालाई धोका दियो, किनभने राणा शासनको विरुद्ध त्यत्रो क्रान्ति गर्नु भनेर भने दिल्ली सम्झौता गरेर आएर मोहन समरेल नै प्रधानमन्त्री भए। त्यसो हुनाले यो जनताले शहीदहरूले जुन आत्मबलिदान गरे जुन व्यवस्थाको लागि त्यो त यथावतै उही प्रधानमन्त्री त मोहन समरेलै भयो। त्यस कारणले त्यो बेला हामी के भन्थ्यौँ भने दिल्ली सम्झौता धोका हो, त्यसको विरुद्धमा लेखिएको र खास गरेर त्यहाँ मैले किसानको बारेमा, विश्व शान्तिको बारेमा, यस्तै यस्तै बारेमा त्यो किताब लेखेका थिएँ। कस्तो लेख्दो रहेछ त्यो बेला भन्दाखेरि अलिकति नारावादी, आफूमा अरू ज्ञान केही पनि थिएन। त्यो पहिलो 11 सालमा किताब चाहिँ नि छापिएन भनौँ न, तर त्यसलाई के गरिएछ भने पशुपतिदेव पाण्डे भन्ने जुन रूपरेखाको सम्पादक हुनुहुन्थ्यो उहाँकै प्रेस हो नेपालको पहिलो छापाखाना पशुपति छापाखाना। मेरो भानिज केएल भूषण र बालमुकुन्देव पाण्डे क्लासमेट उनीहरूले बालमुकुन्द यो किताब छाप्नु पर्यो भन्दाखेरि कहिले भनेर राति राति छापेर किताबमा चाहिँ छापाखानाको नाम नन्दन प्रेस प्रयाग भनेर लेखेका, ढाँटेर निस्कियो
प्रेसको नाम राखेर निकाल्यो। पछिल्लो समय लेखेको कुनै कविता अथवा गीत हामीलाई रेडियोबाटै सुनाइदिनुहोस् न। यतिखेर
अस्ति शहीद दिवसको अवसरमा हाम्रो सिर्जना पत्रिकाको तर्फबाट साहित्यिक पुरस्कार छ शुभ सेनलाई प्रदान गरियो, त्यो कार्यक्रममा म पनि थिएँ। त्यो कार्यक्रम सुनेपछि मलाई चाहिँ अलिकति दशरथ चन्द को अवस्था कस्तो रहेछ त्यो क्षण भनेर त्यो क्षणलाई समातलाई एउटा गीत मैले लेखेका छु, पहिलोपल्ट तपाईँलाई सुनाउँदैछु। शुक्रराज शास्त्री, गङ्गालाल, धर्मभक्त माथेमा र दशरथ चन्द चारैजनालाई राणाहरूले सन्तानब्बे साल माघ अठार गते बच्चा खुसीमा फाँसी दिने भए र दशरथ चन्द पनि मारिने भन्ने निश्चित भयो। जेलमा आवत जावत गर्ने, सुगर सफाई गर्ने एउटा चाहिँ राममाया भन्ने च्यामिनी रहेछ, हेरचाह गर्ने। अनि सबै मारिँदै जाने क्रममा राममायाले जहिले पनि आएर दशरथ चन्दलाई, सबभन्दा त्यहाँ तगडा मान्छे दशरथ चन्द, उ त पहल मानु, यसलाई पनि मार्ने भयो भनेर चाहिँ बिचरा अँधेरो मुख गरेर हेर्दो रहेछ दशरथ चन्दले। अब सुगरराज शास्त्री काठमाडौँ गई, धर्मभक्त काठमाडौँ गई, पुष्पलाल काठमाडौँ गई, त्यसलाई मार्दा, त्यसलाई झुन्ड्याउँदा, त्यसलाई गोली हान्दा, तिनका इष्टमित्र सबै आएर बाहिर बसेर रोई कराई गरेर हेर्ने भए। मेरो त यहाँ कोही छैन राममा, घर बैतडी हुँदाखेरि उसलाई के भन्नु मन लाग्ने, राममा म मर्दा त यहाँ मेरो कोही पनि छैन, तिमी रोइदेऊ है भनेर भनिया रहेछ। मैले त्यसैमा चाहिँ राममाया च्यामिनीसित सहित दशरथ चन्दको अनुरोध, मेरो नाउँमा रोइदेऊ है राममा, यहाँ मेरो रोइदिने कोही छैन। सुदूर त्यो बैतडीमा आफन्त छन् उतै, आमा बुवा भाइ बहिनी छर छिमेकी उतै, तर मेरो दिलभित्र नेपाली छन् सारा, मातृभूमि नेपालीको तिर्सु दुधको भारा, असत्यले मार्ने भयो राममाया, दशरथलाई बचाउने कोही छैन, मेरो नाउँमा रोइदेऊ हे राममाया, यहाँ मेरो रोइदिने कोही छैन। हातमा हेर हत्कडी छ, पाउमा हेर नेल, हातमा हेर हत्कडी छ, पाउमा हेर नेल, बाछा खुसी दोभानमा मार्ने यिनको खेल, म त एउटा नेपालीको जल्दो बल्दो छोरो, म मरिने देश बाँचोस् यही धोको मेरो, सबलाई यही भन्देऊ हे राममाया, मेरो अठोट सुनिदिने कोही छैन, मेरो नाउँमा रोइदेऊ हे राममाया, यहाँ मेरो रोइदिने कोही छैन। सन्तानब्बे साल माघ सोह्र गते आज, सैतिस वर्षे जिन्दगी यो पर्न लाग्यो साँझ, अँधारोमै बल्नु पर्छ चेतनाको बत्ती, एउटै बत्ती कोटी कोटी नेपालीको शक्ति, साँझमा बत्ती बाल्नु है राममाया, मनको राको सल्काउने कोही छैन। शुक्रराज धर्मभक्त गङ्गालाल साथीहरू, म सँगै छन् मर्न तयार नेपालका सपुतहरू, शुक्रराज धर्मभक्त गङ्गालाल साथीहरू, म सँगै छन् मर्न तयार नेपालका सपुतहरू, हत्याराको मृत्युसित हामी खली खेल्छौँ, एउटै मुटु कोटी कोटी मुटु धड्किदिन्छौँ, मेरो लास हेर्दै हे राममाया, लास बुझ्ने आफन्त कोही छैन, मेरो नाउँमा रोइदेऊ हे राममाया, यहाँ मेरो रोइदिने कोही छैन। अब यसलाई मैले बढाउन खोजेको छु, अब यो चाहिँ एउटा सानो लघु काव्यको रूप दिनलाई यो भाषा अलिकति फरक हुन्छ। अब
लेख्ने बाहेक कसरी चाहिँ तनहुको मान्छे लमजुङ हुँदै चितवन आउनु भयो?
अब म कृषकको छोरो, खेतीबाली, त्यसपछि जागिर, त्यसपछि व्यापारी सम्मन हुँदै म यो अवस्थासम्म आइपुगे। किन भन्नुला भने सानै उमेरदेखि आफू बाँच्नलाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मेरो पारिवारिक स्थिति थियो। अत्यन्तै दयनीय अवस्थामा म हुर्किएको, जन्मिएको, मैले पढ्न पाठ्य पुस्तक किन्ने पैसा मसँग नभएर पढाइ छोड्नुपर्ने अवस्थासम्म भयो। त्यो मैले सबै बुझिसकेँ हो। बाल्यकालदेखि इच्छा चाहिँ थियो उच्च शिक्षा सम्बन्धको लागि जाने, तर तिसवटा रुपियाँ लिएर गएर, तिस रुपियाँले काठमाडौँमा पाँच छ महिना बसेर फर्केर आएको, पैसा नभएर बिखर्ची भएर है। सामान्य शिक्षा तनहु त्यहाँ पढियो, तर चाहिँ घरको हालत त्यस्तै दयनीय भएको हुनाले नि मैले यताउति गर्न सकिनँ। अलिकति रान्ति चेतना बढ्दै गएपछि म जस्ता अशिक्षित करोडौँ नेपाली छन्, मैले नपढ्दैमा के होला त, अब नसकेपछि भनेर राजनीतिक चाहिँ उतिर लागियो भनौँ, प्रचार प्रसार, अध्ययन, सङ्गति, त्यसैबाट यता लेख्नेतिर पनि तपाईँ पुष्पलालको नाम त सुन्नुहुन्छ, उहाँसित त यसरी आम्ने सामने भएर हामीले तनहुँको बन्दीपुरमा उहाँ त महिनौ बस्नुहुन्थ्यो, म त्यहीँ लेख लेखेर जान्थे, उहाँ लेख्नुपर्छ लेख्नुपर्छ भनेर मलाई ढाप मार्नुहुन्थ्यो। पछि चाहिँ त म अब पार्टी कार्यकर्ता नेता भएर त हिँडिनँ, म अरौटी भएर दाइहरू कहाँ जान्थे, उहाँहरूले जे जे गराउनु भयो त्यो काम गर्ने मेरो काम हो। मेरो यो बानी चाहिँ नि चित्त बुझ्दैन थियो दाइलाई, यो पढ्ने लेख्ने काम चाहिँ नगर, एकदम चित्त बुझ्दैन र एकचोटि त उहाँले कहिलेसम्म भन्नुभएको छ भने त्यो काठमाडौँमा अखिल नेपाल लोकगीत तथा आधुनिक गीत सम्मेलन भएको थियो, त्यो बेलामा म काठमाडौँ जानलाई उहाँसँग आज्ञा मागेँ, म काठमाडौँ जान्छु भनेर, जान नजा म त नगइ छोडिदिनु भनेपछि जानु त जहाँ फर्केर नआइजा भन्नुभएको थियो कि
दाइले
भन्नुभएको थियो। तैपनि गएँ, आँट कस्तो, एक दिनमा पोखरा हिँडेर गएको, प्लेनको टिकट काठमाडौँ पोखरा प्लेन थियो, टिकट पनि छैन भनेको थियो त्यहाँनिर, अब बेलाको जोस ठिटौले, म त कलाकार हुँ, भोलि मेरो कार्यक्रम छ, मलाई टिकट चाहिन्छ, ल अचरसले भन्ने भए भन्नु, मलाई थर्काएर पनि एकछिन उडेर गएर भाग पनि लिएको है। चितवनमै भनौँ, 2022 सालमा जुन पहिलो राष्ट्रव्यापी साहित्य सेमिनार भयो रामपुरमा, त्यहाँ म पनि भाग लिएको थिएँ। त्यसपछि यहाँ देवघाटमा कवि सम्मेलन बोलायो, त्यो कविता सुन भने कसलाई पऱ्यो, राजालाई सुनाउनु पर्ने, त्यो पनि अनुभव गरियो। त्यो बेला त्यस्तै भयो कि
जीवनमा चाहिँ सबैभन्दा दुःख लागेको पल
त्यही देवघाटकै संगमकै कुरा के थियो भने राजालाई कविता सुनाउनलाई त्यही नै आह्वान भयो। त्यहाँ सहभागीहरू 300 भन्दा बढी थिए, नाम निस्कँदाखेरि मेरो पनि रहेछ, भाग लिन पाइने भयो, राजालाई कविता सुनाउनु पाइने भयो भन्ने कुरा भयो। सुनाउने कहाँ देवघाटमा, त्यो नि कहाँ भन्दाखेरि त्यो दोभानमा बिचमा राजाले त्यहाँ लगेर राख्ने र कविहरू चाहिँ डुङ्गामा जाँदै कविता सुनाउँदै फर्किने, त्यो सिस्टम रहेछ। मेरो पालामा म गएँ, जाँदाखेरि त एनाउन्सर थियो भीमनीति तिवारी, उद्घोषकले चाहिँ नि उहाँ गाना गीत गाउनुहुन्छ भनिदियो। त्यो गाउने बानी भएकोले मैले फ्याक्ट गाइदिइहालेँ गाउनलाई, तर यदि नगाउने भए त मलाई खत्तम गरिदिने त्यहाँ त होइन र मेरो त कविता होलिए भन्नु पनि त्यहाँ बोल्ने अवसरै छैन, किनभने सिधा राजा कहाँबाट यता अगाडि चाहिँ सिधा गएर उभियो, जे हो त्यो वाचन गऱ्यो, सिधै फर्काइदिन्थ्यो। गीत गाएँ गाउनलाई, मलाई साह्रै दुःख लाग्यो त्यो बेलामा। मैले त्यो कविता हरायो, 22 सालमा हराएको कविता, त्यो कविता केदारमान बेठी बितेर गइसक्नुभयो, उहाँको छोराले त्यो त्यो 22 सालको त्यो सबै कविताका कागज पत्रहरू फोक पारेर कहीँ फालिया रहेछ। एकजना देववाणीको सम्पादक गएर देववाणी पत्रिकाको लागि चाहिँ खोज्दै जाँदा त्यो कविता पाइएछ, त्यो कविता पाएर देववाणीमा छपाउनु भयो अनि उहाँले
त्यो पाउनुभयो छापेको चाहिँ
पाएँ। उहाँले त्यहाँ गएर भेटाएर त्यो कविता चाहिँ प्रेम विनोद नन्दनको कविता रहेछ भनेर देववाणीमा छापेर उहाँ मलाई भेट्न आउनुभयो, ल तपाईँको कविता पाएँ भनेर। खै खै लौ न हो, 2022 सालको कविता होइन, 2070 72 पाउनु त ठुलो कुरा हो नि,
रमाइलो पल सम्झिँदाखेरि।
2015 सालमा राजा महेन्द्रको स्वदेश भ्रमण थियो पश्चिमाञ्चलको, त्यस अवसरमा तनहुँको सदरमुकाम बन्दीपुरमा थियो, सवारी शिविर बन्दीपुरमा पनि बस्यो, म लमजुङ बस्थेँ, मलाई लिन पठाइयो, म आएँ तनहुँमा, आएपछि गाउने लेख्ने हुनाले मलाई चाहिँ स्वागत समितिको सांस्कृतिक उपसमितिको अध्यक्ष बनाइदिए। जीवनमा कहिले राजाको बारेमा नलेखेको नबोलेको, राजाले गाउने स्वागत गानै मैले लेख्नु पर्यो, स्वागत गान गाइयो। अन्तिम दिनमा चाहिँ नि यो स्वागत समितिका सदस्यहरूलाई दर्शन भेटको लागि अञ्चलाधीशको पालबाट खबर आयो, यो राजा चाहिँ नि राजा मात्रै होइन यो कवि हो भन्दै मलाई ढुक्क थियो। दर्शन भेटमा जानुभन्दा पहिले मलाई के लाग्यो भने म यसलाई कविता लेखेर गर्छु, एउटा कविता लेखेँ। सवारी मन्त्री थिए भूपाल मानसिंह कार्की, कोही जागिर कम भनेको छ, कोही मुद्दा हारियो भनेको छ, यस्तै यस्तै चाहिँ थिए। आफ्नो त जागिर खानु पनि छैन, केही माग्नु पनि छैन, जम्ली हात गरेर उभिए भूपाल मानसिंह कार्की सवारी मन्त्री, के बिन्ती गर्नुहुन्छ भन्नुहोस् भनेर भन्यो। अवसर पाएँ, मैले एउटा कविता लेखेर ल्याएको छु, यो वाचन गर्नु पाऊँ भनेर भन्दाखेरि, यो कवि गोष्ठी हो खै काँचो कविता छत्रजी गरे नि, ल कविता हामी सरकारको बाहुलीमा चढाउँछौँ, सरकारबाट यो नजर होला, अहिले अरू केही भन्छ कि छैन भने छैन जानुस् भनेर फर्काइदिए। अब कार्यक्रम सिद्धियो, सवारी शिविर आजै उठ्छ भन्ने थाहा पाइन्छ, म किन बन्दीपुर बस्नु, मेरो त व्यापार त टारुघाटमा लमजुङमा छ, जान्छु भनेर भने आमालाई पनि, आमा हुनुहुन्थ्यो, भाषा खाएर छोराछोरा भेटेर निस्कन खोजा त गेटमा त प्रहरी आएर बस्यो, ए फल्ला भने तपाईँ होइन भने हो तपाईँले लिन आएको भनेर भन्यो। ल बर्बाद भएछ, जान्ने भएर कविता लेखी टोपलिएको, कहाँ के गल्ती भयो मलाई मार्ने भयो, हो निलो भए तुरुन्तै न भाग्नु न जान्नु भन्नु न के भन्नु, के थियो होला भन्नु, के थियो कुनै हामीलाई के थाहा, तपाईँलाई लिएर आउनु भनेको छ भनेर। अब बर्बाद भयो त्यो झोलासोला त्यतिकै त्यहीँ राखेर, जिन्दगीमा कहिल्यै पुलिसले पक्रेर नलगेको होइन, मधुसूदन राजभण्डारी भन्ने सचुट फल्ला भने तपाईँ नै हो, म त थोर थियो के हजुर भनेर भने, ए ल बस्नुहोस् ल सुभाष साहबले उहाँलाई चाहिँ हिजो राजाबाट बोक्सेको 300 रुपियाँ दिएर भरपाई बनाउनुहोस् त भनेपछि बल्ल दिन पुरस्कार लिनलाई बोला आएको रहेछ, मलाई चाहिँ मार्ने आँटे जस्तो भयो है, त्यस्तो भएको छ होइन भने खत्तम होइन, अब पुलिसले पढेर लेख्छ यसले त कतिवटा गरिहाले चाहिँ कुन चाहिँ अपराध गरिहाल थियो ल भनेर भन्ने भयो नि होइन। सबभन्दा खुसीको कुरा हो यो, अनि त्यो पैसा लिएर आएपछि अनि मैले दोस्रो किताब अञ्जली भनेर त्यो पैसा मैले बक्सिस पाएको पैसाले थपथाप गरेर रचना के थियो आफ्नो ठाउँमा छ, किताबको आकार प्रकार पनि देखाउन लायकको भएन, छापियो।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार गीतकार प्रेम विनोद नन्दन। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम अतिथि देवो भवको निर्धारित समय सकिएको छ। लक्ष्मी पौडेल बिदा हुन्छु, नमस्कार।